ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम जहां रैंक के साथ मैं हूं असद हसन और प्रोड्यूसर है हमारे साथ अस्फर इमाम। प्रोग्राम के आज के जो हमारे सेगमेंट्स हैं उनमें सबसे पहले हम बात करेंगे पश्तून तहफ़ुज़ तहरीक के रहनुमाओं की गिरफ्तारियों पे। प्रोग्राम के दूसरे हिस्से में बात होगी अफगानिस्तान के लिए फौरी तौर पर $73 करोड़ की इमदाद की ज़रूरत। और इसी प्रोग्राम में अगले सेगमेंट में हम बात करेंगे पाकिस्तान की मईशत पे। दो रेफरेंसेज हैं, एक तो यूएस थिंक टैंक ये कह रहा है कि पाकिस्तान में इकोनॉमिक फ्रीडम वो बेहतर हो रही है, दूसरी जाने पाकिस्तान का स्टेट बैंक नई मॉनेटरी पॉलिसी वो दे रहा है। आखिर के सेगमेंट में हम बात करेंगे पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर, वहाँ पर गुज़श्ता रोज़ ख़वातीन के या तालिबात के लिपस्टिक के इस्तेमाल पर पाबंदी लगाई गई, अगरचे ये पाबंदी वापस ले ली गई है, लेकिन हम ज़रा बात करेंगे कि मॉरल पॉलिसिंग वो भी यूनिवर्सिटीज़ के अंदर वो क्यों होनी चाहिए या नहीं होनी चाहिए। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब जो कि फेसबुक के ऊपर भी बराह रास्त नशर हो रहा है, वॉइस ऑफ अमेरिका के उर्दू फेसबुक पेज पे और हमारी वॉइस ऑफ अमेरिका की वेबसाइट के ऊपर भी। इसके अलावा साथ साथ ये प्रोग्राम आप 972 किलोहर्ट्ज़ पे रेडियो पे भी आप समाप्त फरमा रहे हैं। सो पश्तून तहफ़्फ़ुज़ मूवमेंट के रहनुमाओं की गिरफ्तारियाँ, आपको मालूम है कि गुज़श्ता रोज़ पश्तून तहरीक के सरबराह मंजूर पश्तीन उनको गिरफ्तार किया गया था। उन पर इल्ज़ाम यह है कि एक तो वो रियासत के खिलाफ उन्होंने नारे लगाए हैं और दूसरा जो है ये कि उनकी एक ज़मानत वो मनसूख की गई थी जिसके बाद उनकी गिरफ्तारी हुई है। और आज उनकी गिरफ्तारी के खिलाफ जब इस्लामाबाद में मुजाहरा हुआ तो दो MLAs हैं जिनका ताल्लुक पश्तून तहफ़्फ़ुज़ में मूवमेंट से ही है, मोहसिन दावर साहब और अली वज़ीर साहब, उनको भी गिरफ़्तार कर लिया गया। इस मुजाहरे में भी शरीक थे सीनियर पॉलिटिशियन हैं अफरासियाब खटक साहब, इंटेलेक्चुअल हैं, दानिश्वर हैं और उनसे हम बात करते हैं और जानते हैं कि ये कज़िया जो है वो कहाँ लेके जा रहा है सूरत हाल को और इसको कैसे हैंडल करने की ज़रूरत है। बहुत शुक्रिया अफरासियाब खटक साहब, आपने हमारे लिए वक्त निकाला, आप हमारे साथ हैं।
शुक्रिया, अस्सलाम वालेकुम।
स्टेट वर्सेस PTM, ये PTM का स्टेट के साथ मसला है या हुकूमत के साथ है और इसको किस तरह से हल करने की ज़रूरत है?
हमारी मुश्किल ये है कि जो हुकूमत है वो गुम हो गई है और सरकारी महकमे खुद को स्टेट कहने लगे हैं, जो सिक्योरिटी के इदारे हैं वो खुद को स्टेट कहने लगे हैं, मुश्किल ये पड़ गई है। तो पश्तून तहफ़्फ़ुज़ मूवमेंट तो एक पुरअमन तहरीक है, अदम तशद्दुद पर मबनी, और जो पश्तूनों के साथ मजालिम हुए हैं पिछले 40 साल में, जैसे उनकी सरजमीन को मैदान जंग बनाया गया है और जैसे अभी ये तालिबान की जंग लड़ी गई है 20-25 साल यहाँ से, तो इस सारे अरसे में उनको बहुत परेशान हुए, वो मारे गए हैं, जान से गए हैं, उनके घर तबाह हुए हैं, वो मिलियनों की तादाद में, लाखों की तादाद में उनको बेघर होना पड़ा है। तो इन सारे दुखों का वो मदावा चाहते हैं और वो पुरमन लोग हैं, बातचीत पर यकीन रखते हैं, आइन और कानून की अंदर वो बात करते हैं, लेकिन हमारे यहाँ जो हुकूमत और रियासत, हुकूमत जो रियासत में गुम हो चुकी है वो उससे बात नहीं हो सकती। वो कह देते हैं हम बात करना चाहते हैं और अगले दिन फिर इनको गिरफ्तार कर लेते हैं और इनके साथ जो जिस तरह का बहिमाना तशद्दुद या जुल्म इनके ऊपर होता है उस पर और इनमें एक मुगायरत, एक बेगानगी और एक मुखासिमत जो है वो जन्म ले रही है।
लेकिन जिस तरह के स्लोगन्स दूसरी तरफ से इस्तेमाल होते हैं, आप क्या समझते हैं वहाँ पे एहतियात की जरूरत नहीं है, एक बात, और फिर सरहद पार से भी अगर एंडोर्समेंट या हिमायत आएगी तो उससे रियासत को चौकन्ना या एहसास उसके उसको वो ज्यादा सेंसिटिव नहीं हो जाएगी?
देखिए ये जो मसलन जो पाकिस्तान में आज़ाद शुमार हुकूमत देती है, कहती है कि 60,000 लोग दहशतगर्दी में मारे गए हैं लेकिन ब्रेकअप नहीं देते। अगर ब्रेकअप अब देंगे तो इसमें 95% जो है वो पश्तून मारे गए हैं। अच्छा, कैसे मारे गए हैं? तो इसी वो कहते हैं कि जैसे साउथ अफ्रीका में होता है कि एक ट्रूथ कमीशन आप बनाएं, आप देखें कि ये कैसे हुआ, इतने बड़े सानेहे कैसे हुए, और ये इसलिए कि आइंदा के लिए ना हो, ये नहीं कि कुछ इसमें कोई इंतकाम या कोई ऐसी चीज है, ये है कि आइंदा के लिए इसकी रोकथाम हो। तो उसके लिए वो कहते हैं कि तहकीकात कराएं और हमारे साथ जो वादे आपने किए थे वो पूरी करें। माइन, रोजाना लैंड माइन के धमाके होते हैं, बच्चे मर रहे हैं उसमें, ये 2 साल से PTM कह रही है। जो लोग डिसअपीयर हुए हैं वो सब वो अभी सारे वापस नहीं आए हैं। इसी तरह से और जो उनके ये अपने जो नकीब मसूद के कातिल है राव अनवार पुलिस का, कराची पुलिस का, वो शहजादों की तरह घूमता है, उसको हथकड़ी नहीं लगी, लेकिन जो MNA मुंतखब साउथ वजीरिस्तान और नॉर्थ वजीरिस्तान के MNA आज भी प्रेस क्लब के सामने से, जैसे मोहसिन दावर को उन्होंने जिस अंदाज से अली वजीर को नहीं गिरफ्तार कर सके, वो करना चाहते थे, लेकिन वो नौजवानों के रश में शायद उसको गिरफ्तार नहीं कर सके क्योंकि काफी सऊद तादाद में नौजवान मौजूद थे जो जिन्होंने उनको गिरफ्तार नहीं कर दिया। लेकिन ये कि जैसे उनको मोहसिन दौर को मेरे सामने गिरफ्तार किया, ये किसी महजब बादशाह में आप तस्वर नहीं कर सकते कि वहां की पुलिस जो है वो सारे शहरियों किसी भी शहरी के साथ उनको ब्रूटल
रिप्रेशन। खड़क साहब एक और अफरासियाब खड़क साहब, लेकिन एक और बात है मुझे बिल्कुल याद पड़ता है क्योंकि प्राइम मिनिस्टर इस वक्त जो इमरान खान है, जब वो वजीर आजम नहीं बने थे और वो वहाँ पे उस वक्त कबायली इलाकों में गए थे और कहा था कि हम मुतालबात तो सारे जायज़ हैं और लेकिन तरीका दुरुस्त नहीं है और मैं आर्मी चीफ से रिक्वेस्ट करूँगा कि वो इनको इंडोर्स करें। फिर आर्मी चीफ का बयान आया कि ये रियासत के बच्चे हैं, हम उनके साथ बात करना चाहेंगे। सो अभी कोई बातचीत का इम्कान है या बिल्कुल कहना चाहिए कि इरिवर्सिबल हो गई है सूरत हाल ये ताल्लुक दोनों फरीकों के दरमियान?
देखिए जी, जहाँ तक मुझे पीटीएल के बारे में मालूम है, जाहिर है उनकी अपनी लीडरशिप है, वही उनकी तरफ से बात कर सकते हैं, लेकिन मैं जो उनको जानता हूँ उससे
जी। अफरासियाब खटक साहब हमारे साथ थे और जब हम उनको रिक्वेस्ट कर रहे थे कि हमारे प्रोग्राम में आएँ तो वो बता रहे थे कि उन्होंने मुलाकात के लिए जाना है मोहसिन दावड़ की और कोशिश करें कि उनकी जमानत के लिए या पता करें कि उनकी सूरत हाल क्या है। लाइन ड्रॉप होगी, हमें ज्वाइन कर रखा है डॉक्टर आलम महसूद साहब ने, पीटीएम के रहनुमा हैं, ब्रिगेडियर टीपू सुल्तान साहब हमारे साथ मौजूद हैं, दिफाई तजिए कार हैं और उसके साथ साथ तहरीक इंसाफ के साथ भी अगर मैं गलत नहीं हूं तो उनकी वाबस्तगी है। दोनों मेहमानों का बहुत शुक्रिया। ब्रिगेडियर टीपू सुल्तान, बल्कि पहले आफ्ताब आलम महसूद साहब से बातचीत कर लेते हैं जी। अफरासियाब खटक साहब से भी हुआ है, मैं माफी चाहता हूँ अपने आलम महसूद साहब आपसे, मैं चाहता हूँ कि अफरासियाब खटक साहब अपनी बात मुकम्मल करें तो मैं अपने पैनल से बात आता हूँ। सो आपकी गुफ्तगू मुनकता हो गई थी,
आप गुजारिश कर रहा था जी। मैं गुजारिश कर रहा था कि पीटीएम जो है वो अदम तशद्दुद पर मबनी तंजीम है, उन्होंने तो हमेशा बातचीत करने के लिए तैयार हो रहे हैं, लेकिन बात यह है कि यहाँ पता नहीं मैंने जैसे ये कि हुकूमत कौन है, रियासत कौन है। यानी तीन दिन चार दिन पहले परवेज खटक साहब जो वजीर दफा कहलाते हैं, उन्होंने कहा कि वो बातचीत करना चाहते हैं और अगले दिन मंजूर पश्तून को गिरफ्तार कर लिया गया तो बातचीत के लिए लोगों को आप इस तरह। फिर असल बात यह है कि वहां पे उन्होंने कानून नाफिज किया है, एक्शन इन एड ऑफ सिविल पावर, जो एक तरह से एक अमलन मार्शल लॉ है। इसके खिलाफ हम अदालतों में भी गए हैं और सुप्रीम कोर्ट में उसकी समाप्त हो रही है, हम में से कुछ लोगों ने उसको चैलेंज किया है सुप्रीम कोर्ट में, लेकिन वो अभी तक यानी आप वहाँ इस तरह का कानून ला के आप किस तरह बातचीत करना चाहते हैं, तो बातचीत के दरवाजे आप खुद बंद कर रहे हैं।
बहुत शुक्रिया अफरासियाब खटक साहब, आप हमारे साथ थे, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। और सामिन फेसबुक सेगमेंट में हमारे पास कुछ वक्त है, मैं चाहूंगा कि अपने दोनों पैनलिस्ट का नुक्ता नजर लूं, हमारे रेडियो डिस्कशन जो है वो जारी रहेगी। आलम महसूद साहब, डॉक्टर आलम महसूद साहब बहुत मशहूर हैं आपके भी और ब्रिगेडियर टीपू सुल्तान साहब आपके भी। डॉक्टर आलम महसूद साहब आप बताइएगा, बीच में एक तवील खामोशी रही है मंजूर पश्तीन के हवाले से भी, फिर उनको ये क्यों कर बयान देना पड़ा जिसमें रियासत कहती है कि वो रियासत के खिलाफ फर्जा सराई है, जिसमें जो वो कहते हैं कि मैं सिपाही बन जाऊंगा अगर आप आजादी की जंग लड़ना चाहेंगे, सो एंड सो, ऐसी क्यों जरूरत पेश आई? और खास तौर पे जब कबायली इलाकों का इंतजाम हो चुका है, बंदोबस्ती इलाकों के अंदर खैबर पख्तूनख्वा का हिस्सा है, सो आपके मसाइल या एड्रेस नहीं हुए क्या?
सबसे पहले तो आपका शुक्रिया, मेरा पूरा नाम डॉक्टर सैयद आलम महसूद है। जहां तक आपने मंजूर पश्तीन की तकरीर की बात की, कभी वो खुद सुने कि उन्होंने क्या कहा? देखें, अगर मैं ये कहूँ कि इस मुल्क का जो आयीन है वो तादाद की बुनियाद पर है, वो वफाक की बुनियाद पर नहीं है, फेडरलिज्म की बुनियाद पर नहीं है, तो ये क्या गद्दारी है? दूसरी तरफ अगर आप देखें कि वही जनरल हमारे जो हैं वो इस आयीन को बार बार तोड़ते रहे हैं, ज़ियाउल हक साहब ने इनको रखा और फिर मुशर्रफ साहब ने कहा कि ये बच्चे कागज के चल टुकड़े हैं, तो वो जुर्म नहीं था। और ये जुमला कहना जो था, ये कैसे मैं मान लूं कि इसमें गदारी हुई है? दूसरी बात ये है कि अफरासियाब खटक साहब ने ठीक कहा कि यहाँ हुकूमत रियासत में गुम हो गई है, हालांकि रियासत को हुकूमत में गुम होना चाहिए। यहाँ हुआ ये है कि जब आप बात करते हैं अपने हक की, तो जब भी बात हक की करेंगे, आप तबके की करेंगे, आप आईन की करेंगे, आप कौम की करेंगे, तो वो गद्दारी होगी। वो गद्दारी क्यों होगी? वो मसलन नवाज शरीफ भी तो गद्दार था ना, मसलन बेनजीर भुट्टो भी तो सिक्योरिटी रिस्क थी, उससे पहले हमारे बुजुर्ग जो थे बाचा खान और खैर शरीफ, वो भी तो गद्दार थे। اگر اس ملک میں کیا صرف غدار پیدا کیے ہیں اور اس پہ جو محبتن پیدا ہوئے ہیں وہ بعد میں تاریخ نے ثابت کیا ہے کہ وہی غدار تھے. جن کو غدار کہا گیا وہی تو اصل لوگ تھے جو بات کر رہے تھے, حق کی بات کر رہے تھے. اگر ایسا ہوتا تو یہ نہ ہوتا.
ٹھیک, ہماری گفتگو جاری رہے گی, ہم آپ کو پورا موقع اور بھی دیں گے, لیکن میں چاہتا ہوں کہ ہمارا جو فیس بک کا سیگمنٹ ہے اس کے اندر ورژن آ جائے بریگیڈیئر ٹیپو سلطان صاحب کا بھی, اور پھر ہم بریک لے کے جب واپس آئیں گے تو اس گفتگو کو آگے بڑھائیں گے, آپ کی ڈیٹیل سے بات سنیں گے. بریگیڈیئر ٹیپو سلطان صاحب, آپ نے نقطہ نظر سن لیا ہے اور ایک جملہ کہا گیا ہے کہ لگتا ہے کہ حکومت ریاست کے اندر ضم ہو گئی ہے, ریاست حکومت کو اس طرح سے فالو نہیں کر پا رہی ہے. کیا کہیں گے آپ, اس طرح کے مسائل کا حل کیسے نکالا جانا چاہیے؟ ہے
پاکستان کے اندر جو یہ خیبر پختونخوا کے بارڈر ایریا ہے افغانستان کے ساتھ, اس میں دیرینہ مسائل ہیں. اس میں آپ کو یہ پتا ہے کہ جب دہشت گردی کے خلاف جنگ ہوئی تو ادھر مختلف قسم کی قومیتیں رہتی تھی, وہاں پہ عرب بھی تھے, وہاں پہ سینٹرل ایشیا کے لوگ بھی تھے, وہاں پہ افغان بھی تھے, وہاں پہ پنجابی بھی تھے, وہاں پہ سارا کچھ تھا. اس کو کلیئر کرنا بڑا مشکل تھا. اور ان لوگوں, یہ لوگ جو ابھی باتیں کر رہے ہیں کہ ہمارے حقوق سلب ہوئے ہیں, یہ سارے وہاں سے بھاگ گئے تھے, اور ان کو واپس جا کے امن لا کے پاکستان فوج نے بسایا ہے. ادھر کالجز کھولے, ادھر انہوں نے روڈ نیٹ ورکس بنایا, سارا کچھ کیا. وہاں پہ بحالی کا کام ہو رہا ہے. پاکستان کو مسائل ہیں سیکیورٹی کے, پاکستان کو مسائل ہیں معیشت کے, پاکستان میں انٹرفیئرنس ہے افغانستان کی, اور یہ تاثر پاکستان میں بڑھتا جا رہا ہے کہ ان کو دیر سے اریسٹ کیا گیا ہے. ان کو پہلے سے جب یہ انہوں نے فوج کے اوپر حملہ کیا یا آئی ای ڈی لگائی, یہ کہتے ہیں کہ مائنے ادھر, یہ خود مائنے پلانٹ کرتے ہیں جو ہے وہ سڑکوں کے اوپر لوگوں کو مارنے کے لیے. اور یہ ان کے جو سمپتھائزر ہیں اکراس دی بارڈر ٹو افغانستان, وہ پاکستان کے کوئی اتنا زیادہ حق میں نہیں ہے, یہ پاکستان کے دوست نہیں ہے. اور ایمنسٹی انٹرنیشنل کو اس ریجن کے اندر اگر سارے لوگوں کا خیال کرنا ہے تو وہ یکساں طور پہ کرنا ہے. ان کو بھارت کے مسلمانوں کا بھی خیال کرنا ہے, ان کو کشمیر کا بھی کرنا ہے, ان کو یہاں پہ پاکستان کے پختون بھائیوں کا بھی خیال کرنا ہے. تو یہ جو ہے یہ تصادم کی طرف پہلے سے بڑھ رہے ہیں, اور ان کی جو حرکات ہیں اور ان کے جو بیانات ہیں وہ ریاست پاکستان کے خلاف ہیں.
اور آپ یہ سمجھتے ہیں کہ یہ تصادم کی طرف جا رہے ہیں اور ریاست کی حدود
ساری کپ ہے جو یہ کہہ رہے ہیں کہ یہ ہو گیا, وہ ہو گیا, فلانا ہو گیا. اصل میں یہ شرارتی لوگ ہیں اور ان کے اندر سے شرارت جو ہے وہ ختم ہونی چاہیے.
ٹھیک ہے, میں واپس آتا ہوں آپ کے پاس ایک بریک کے بعد, میں آپ سے یہ پوچھوں گا کہ ریاست کی
بیٹھ کے اسلام آباد کے اندر جو بات چیت ہوتی ہے وہ اور ہے. اگر انہوں نے آگ ہی لگانی ہے تو پھر یہ جو ہے کبھی کامیاب نہیں ہوں گے انشاءاللہ.
میں آپ واپس آتا ہوں اور واپس آ کے آپ سے پوچھوں گا کہ آخر ریاست نے وفاداری کی یا غداری کی کس طرح کی حدود کب کیسے متعین کر رکھی ہیں, یہ میرا آپ سے سوال ہوگا. فیس بک سامعین کے لیے اتنا ہی, میں آتا ہوں آپ سے یہ سوال کروں گا لیکن فیس بک سے ہمیں یہ وائنڈ اپ کرنا ہے, ختم کرنا ہے. ایک بریک ہم لیں گے, بریک کے بعد واپس آئیں گے. ہمارے ریڈیو کے لسنر اور ہماری ویب سائٹ کے اوپر ہمارے جو لسنرز ہیں وہ ہمیں سن پائیں گے, لیکن فیس بک کے ناظرین کے لیے بس اتنا ہی. اجازت دیجیے, ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے, ہمارے پینلسٹ ہمارے ساتھ موجود ہوں گے.
موسیقی, انٹرٹینمنٹ, ستاروں کے انٹرویوز, آپ کی کالز اور پیغامات سے مل کر بنتا ہے پروگرام چارٹ بسٹرز. ہمارا اور آپ کا ساتھ ہر جمعے کی رات 9 بجے, سننا نہ بھولیے چارٹ بسٹرز.
یہ وائس آف امریکہ ہے اور پروگرام ہے جہاں رنگ, میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. بات ہم کر رہے ہیں پاکستان کے اندر خیب پشتون تحفظ تحریک کے رہنماؤں کی گرفتاریوں پہ اور ریاست کی حساسیت کے اوپر, اور کیا یہ حدود واضح ہیں جہاں پہ کسی کے بارے میں یہ تعین کیا جا سکے کہ وہ ریاست کا وفادار ہے یا اس کا غدار ہے. بریگیڈیئر ٹیپو سلطان صاحب ہمارے ساتھ موجود ہیں اور ڈاکٹر سید عالم محسود صاحب وہ ہمارے ساتھ موجود ہیں. ٹیپو سلطان صاحب, آپ اس سوال کو ایلیبوریٹ کر سکتے ہیں, میرے سوال کی آپ جواب دے سکتے ہیں. کیا یہ خطوط بہت واضح ہیں, پڑھائے گئے ہیں, ریاست پڑھا چکی ہے, لوگوں کے سوشل کانٹریکٹ کا حصہ ہیں, جو فریڈم ہے, ہیومن فریڈم, پولیٹیکل فریڈم, ڈیموکریٹک فریڈم, آزادیاں, وہ کس حد تک میل کھاتی ہیں ان حدود و قیود سے؟
جی, بات یہ ہے میرے بھائی, بالکل ظاہر ہے, اور کوئی بھی آدمی اور جس میں اندیشہ نقش امن ہو उसको रोकना चाहिए, से रोकना चाहिए। अगर वह नहीं रुकता है उससे रियासत को नुकसान होने का एहतमाल है, उसमें अगर खलफशार पैदा होने का अमन को खतरा है तो उसको रोकना चाहिए। ये जो पश्तून तहफ़ मूवमेंट है, बसद इज्जत व इफ्तखार, ये हमारे पार्लियामेंट में भी है, हमारे जो है प्रोविंसेस में भी है, लेकिन सारे पश्तूनों के ये वो ठेकेदार रिप्रेजेंटेटिव है, इनके खिलाफ लोगों के आइडियाज हैं, ये इवन जिन इलाकों से ये बिलोंग करते हैं वहां से और खैबर पख्तूनख्वा में से भी, और ये एक एक ऐसे ही एक ये इंटरनेशनल जो जो फ्लो ऑफ इवेंट्स है या एस्टेब्लिशमेंट है। अभी अशरफ गनी जो है उस वो इनका तरफदार बना हुआ है, और अशरफ गनी को कौन जानता है, कौन सुनता है, वो तो खुद अमेरिकन स्पॉन्सर्ड है, उसकी अपनी हैसियत जो है वो नहीं है, तो उसका कोई हक नहीं बनता कि पाकिस्तान के खिलाफ जो बयान दे। हालांकि पाकिस्तान अगर के अंदर जो
डॉक्टर डॉक्टर सैयद आलम महसूद से वर्जन लेते हैं, डॉक्टर सैयद आलम महसूद साहब आपके सामने ये खतूत,
हम ये नहीं चाहते कि खत्ते में जो है वो अमन जो है वो खराब हो, ये कोई दो जमा दो चार नहीं है। रियासत जो है वो एक डायनामिक चीज होती है, और अगर रियासत ये समझती है कि उसमें अमन का खतरा है और उसमें लोग फसाद फैला रहे हैं, तो ये रियासत का फर्ज है कि उनको रोके। और मेरे ख्याल में पाकिस्तान जो है वो
जी डॉक्टर सैयद आलम महसूद साहब आप ये बताइएगा, ये तासर क्यों है कि पी टी एम के साथ खासतौर पर उसकी जो लीडरशिप है, आपके जाने के बाद हम इंटरव्यू सुनवाएंगे भी सही, हमारे साथियों ने वहाँ पे इस्लामाबाद में बात की है मोहसिन दावर साहब से, ये तासर क्यों मिलता है कि आपकी जो इंक्लिनेशन है वो अफगानिस्तान की तरफ ज्यादा है, या वहां से हमदर्दी या सिंपथी ज्यादा आती है, क्या ये लिसानी कौमियती इस बुनियादों के ऊपर है, या रियासत के साथ या अपने मुल्क के साथ वफादारी के जो तकाजे हैं वो कहाँ पे निगलेक्ट या कम्प्रोमाइज होते हैं, आपकी आपकी ऑनेस्ट ओपिनियन इस बारे में क्या है?
ये जो इंटरव्यू लगते हैं ये तो पख्तून बलोच बंगाली सिंधी हर एक पर लगते रहे हैं। जो हम आवाज उठाते हैं वो आईन के अंदर है, वाजे है, नुकात है, बिल्कुल इंसानी हकूक से जो आपने जिक्र किया उससे ताल्लुक रखते हैं। मसलन हमारे हक में हम चाहते हैं कि सारी दुनिया हमारे हक में बोले, हम चाहते हैं कि सदर पाकिस्तान हमारे हक में बोले, वजीर आजम पाकिस्तान हमारे हक में बोले, और ये वो बोल चुके थे। अब अगर वो नहीं बोले और एमनेस्टी इंटरनेशनल बोली तो फिर हम गदार, अगर वो नहीं बोले और डॉक्टर अशरफ गनी साहब बोले तो हम गदार, अगर अकवाम मुत्तहिदा ने आवाज उठाई तो फिर हम गदार। भाई ये खुद आप अंदाजा करें कि जब आप एक मुल्क में खुद इतना वैक्यूम देते हैं कि आपके पड़ोसी या आपसे मुल्क जो समंदर पार जो दूसरे ममालिक हैं वो उसमें आवाज उठाने तो ये मौका तो आप दे रहे हैं। ये मौका आपने बलोच को दिया है, ये आपने बंगाल में दिया है, ये आपने कश्मीर में दिया है, ये आपने जमा दे रहे हैं, तो ये बात हम पे क्यों थोप रहे हैं? ये बलखान से क्यों पूछते हो कि वो आवाज क्यों उठाता है? ये मजलूम से क्यों पूछते हो कि वो रोता क्यों है, वो चीखता चलाता क्यों है? और फिर अगर दुनिया में कोई मजलूम और महकूम की हिमायत करता है तो उसको कोई दूसरा रंग क्यों देते हो? ये तो आपकी अपनी बीमारी लगती है, अपना नफसियाती मसला है, आपका अपना अपनी मैनेजमेंट का मसला है। ये तो आप अंदाजा करें कि इस मुल्क में नवाज शरीफ को क्या मोदी का एजेंट नहीं कहा गया, क्या इस मुल्क में बेनजीर को सिक्योरिटी रिस्क नहीं कहा गया, क्या इसलिए कि यहाँ ब्लडी सिविलियंस जो हैं ये सारे कदार हैं? यहाँ इल्जाम की बात अलग है, एक पे किसी मुल्क का लगेगा, दूसरे पे किसी मुल्क का लगेगा। वफादार सिर्फ वो लोग हैं जो बेसिकली हमारे नौकर हैं, हमारे नौकर हमारे वफादार हैं और इस मुल्क के मालिक हैं। ये हकीकत है।
बहुत शुक्रिया डॉक्टर सैयद आलम महसूद साहब, आपका नुकता नजर भी आ गया। फराज साहब खटक साहब हमारे साथ मौजूद है, ब्रिगेडियर टीपु सुल्तान साहब ने हमें ज्वाइन किया, तमाम मेहमानों का बहुत शुक्रिया। इससे पहले कि अगले सेगमेंट पे जम जाएं, मोहसिन दावर रहनुमा पश्तून तहफ्फुज़ तहरीक और उसके साथ
जी जी आपने मुझे मौका बहुत कम दिया है और हमेशा तशनगी रह जाती है।
आप फरमाइए, आपको मौका दे दिया।
जी गुजारिश है कि जब आप ऑनलाइन लेते हैं तो आप इक्वल मौका दीजिए ना, ये ऐसे नहीं है कि जो है आप एक पाकिस्तान के खिलाफ तकरीर खत्म करा के तो उसको बंद करें। इनके अपने जो लोग हैं इन्होंने नहर की बात की है।
बरगेड़ी साहब, मैं कथा कलामी की माफी, अभी आप अपना टाइम निकाल लें, अपना और डॉक्टर सैयद महसूद का, आपका वक्त ज्यादा होगा।
ऐसे नहीं होता मेरे भाई, ये ऐसे है कि पाकिस्तान के अंदर अमन है और अफगानिस्तान के बॉर्डर के पार जो पख्तून रहते हैं उनके तहफ़ उनको ये जाके तहफ़ दे, जिनको अमेरिकन ड्रोन मारते हैं, जिनको रावल इस्तेमाल करते हैं, जिनको जिनमें सेक्सुअलिज्म है, जो उधर लड़ाई हो रही है और जो कत्लो गारत करी है, पाकिस्तान के अंदर अमन है और इसको आप अमन रहने दीजिएगा, इसमें शरारत की कोई मजीद गुंजाइश नहीं है और हमने बड़ी कुर्बानियां दे के ये जो है ना ये अमन कायम किया है और इसको रायगा नहीं जाने देंगे।
जी, अब आपको आप तशफी है कि मुकम्मल मौका मिला, वैसे डॉक्टर सैयद आलम का वक्त निकाल लीजिए और आप अपना, आपको ज्यादा वक्त दिया गया है। अफराज से आप खटक साहब एक गैर जानबदार मुबसर की हैसियत से थे, वो पीटीएम के लीडर नहीं है। सो दोनों को पूरा मौका मिला, बहुत शुक्रिया आपका भी और सैयद आलम महसूद साहब आपके भी हम ममनून है आप हमारे साथ थे।
हाँ जी, मैं
बस सिर्फ ये पूछूंगा इनसे कि फातिमा जिनाद में क्या गदारी की थी। चलिए, ये बड़े डिस्कशन है, बहुत शुक्रिया आपका, दोनों मेहमानों का, थैंक यू सो मच। और आप सामीन, हम आपको गुफ्तगू सुनवाते हैं मोहसिन दावर साहब की, उनसे आसिम अली राना ने बात की हमारे साथ इस्लामाबाद से, वो क्या कहते हैं।
मोहसिन साहब, आज इस्लामाबाद में मौसम भी बहुत खराब, लेकिन इसके बावजूद बड़ी तादाद में लोग हैं, क्या कहेंगे आपके मंजूर पश्तीन की गिरफ्तारी के ऊपर और उनकी रिहाई के लिए आप क्या कह रहे हैं।
देखिए जी, उनकी गिरफ्तारी इंतहाई काबिल मज़म्मत है और मैं समझता हूँ कि वो सच को दबाने की उन कोशिशों में से है जो जब से मेरे ख्याल में यह रियासत वजूद में आया है, वो चाहती है कि ये रियासत सच के बुनियादों पर ना चले, और सच जब भी सामने आया है उन्होंने दबाने की कोशिश की है। तो मेरे ख्याल में मंजूर पश्तीन की गिरफ्तारी से ना तो वो सच को दबा सकेंगे, ना इस तहरीक को दबा सकेंगे, और मंजूर पश्तीन को उन्हें रिहा करना पड़ेगा। आज ही आप देख सकते हैं इतने बारिश में भी इस्लामाबाद में इतने लोग आए हैं, आज पूरे पाकिस्तान में हमारी एहतजाज हुए हैं, हर शहर में एहतजाज हुआ है, पूरी दुनिया में एहतजाज हुए हैं। तो ये मेरे ख्याल में एक वाज़े पैगाम दिया है रियासत को कि आप जो अमल कर रहे हैं वो इंतहाई नामुनासिब है, और इंशाल्लाह ये एहतजाज आगे भी जारी रहेगा, जब तक उनकी रिहाई नहीं होती हम वक्तन फवक्तन एहतजाज की कॉल देते रहेंगे।
मौसम साहब, ये बताइएगा कि आपका जो जिरगे के लिए बाकायदा ऐलान किया गया था, वज़ीर दिफा जो है परवेज़ खटक वो आपसे राबता करते हैं और उसके बाद दोबारा से ये फौरन उसके साथ ही ये गिरफ्तारी हो जाती है, आप क्या समझते हैं कि कोई अलग फोर्स है जो यहाँ पर हुकूमत के साथ मुज़ाकरात को रोक रही है या हुकूमत खुद संजीदा नहीं है।
देखिए जी, जिरगा पहली दफा नहीं, हमेशा जब जिरगे का ऐलान करते हैं साथ ही साथ वो ये अमल भी जारी रखते हैं। दूसरा, जो परवेज खटक साहब ने ऐलान किया, तो मैं भी परवेज खटक साहब से पहले यही कहूंगा कि पहले जरा पूछ लिया करें, अपने जो असल हुक्मरान है उनसे पूछ लिया करें उसको कोई भी बयान देने से पहले। तो हमें समझ नहीं आ रही, ये तो जो हुकूमत खुद ही जवाब दे सकते हैं, एक तरफ उनका वफाकी वजीर वो बयान दे रहा है कि हम मुज़ाकरात की दावत देते हैं, उनकी सूबाई हुकूमत भी मुज़ाकरात की दावत देती है और साथ ही साथ फिर उस तरह के अमल भी करते हैं।
मंजूर पश्तीन के हवाले से अफगान सदर अशरफ गनी ने जो था वो स्टेटमेंट दिया और उसके ऊपर दफ्तर खारजा ने उसको अपने अंदरूनी मामलात में मुदाखलत करार दिया, आप क्या कहेंगे।
दफ्तर खारजा को मैं ये कहूंगा कि कुछ अरसा पहले हमारे एक साथी गुलाली इस्माइल के वालिद प्रोफेसर इस्माइल गिरफ्तार हुए थे, उस पर स्टेट डिपार्टमेंट का भी एक बयान आया था, तो उस वक्त उन्होंने अंदरूनी मामलात में उसको मुदाखलत नहीं समझा था। आज जब अशरफ गनी साहब की, देखिए जी, ह्यूमन राइट्स की बाउंड्रीज नहीं होती, ह्यूमन राइट्स की बाउंड्रीज नहीं होती। आप जब कश्मीर की बात करेंगे, कश्मीर से पहले अपने अपने घर को सुधारना होगा। और दूसरी बात, जब सऊदी अरब का हुक्मरान हमारे वजीर आजम को कहता है कि आपने फलाने कॉन्फ्रेंस में नहीं जाना, तो क्या ये मुदाखलत नहीं है? तो ये मुदाखलत भी इनके सेलेक्टिव है। तो मेरे ख्याल में ये कहूंगा कि मतलब उनको होश के नाखून लेने चाहिए, अपना अपना घर सुधारे, जब अपना घर उनका सुधरेगा तो उसके बाद मेरे ख्याल में हालात ठीक होंगे।
मुझे ये बताइएगा कि जो अब इस वक्त जो हालात है, तमाम रियासती इदारों को आप क्या समझते हैं कि अपना किरदार अपनी हदूद में रहना चाहिए।
हम तो शुरू से आइन की बात कर रहे हैं, आइन की ही बात कर रहे हैं, आइन अपने हदूद मुतय्यन कर चुका है तमाम इदारों की भी, तमाम बतौर फर्द मेरी क्या रिस्पांसिबिलिटी है वो भी आइन में लिखा है, बतौर इदारा किसी और की क्या रिस्पांसिबिलिटी ये चीज भी आइन में लिखी हुई है। जो भी उस चीज को क्रॉस करेगा, अदलिया को कानून को हरकत में आना चाहिए, और कानून मेरे ख्याल में परवेज मुशर्रफ के केस में हरकत में आ चुका था, लेकिन उसके फिर जिस तरीके से तजलील की गई वो भी आपके सामने है।
अच्छा, आखिरी सवाल मैं पूछूंगा कि इस वक्त मंजूर पश्तीन के साथ आपका रابطہ हुआ, कैसी उनकी सेहत कैसी है? बिल्कुल
ठीक है, नहीं हुआ जी, वो जेल में है, मेरा रابطہ किस तरह हो सकता है?
جی سامعین، یہ تھے محسن داوڑ جن کی بات ہوئی عاصم علی رانا سے. ایک بریک لیتے ہیں اور اس کے ساتھ یہ سیگمنٹ ختم ہوتا ہے. بریک کے بعد واپس آئیں گے اور بات کریں گے افغانستان غربت کے خاتمے کے لیے ایک امداد کی اپیل کی گئی ہے. فوری رقوم کی ضرورت ہے. اقوام متحدہ کی جانب سے یہ اپیل سامنے آئی ہے. اس پہ بات کرتے ہیں ایک بریک کے بعد.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ ہے. پروگرام ہے جہاں رنگ. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ تصور امام. اور پروگرام کے سلسلے میں ہم بات کریں گے افغانستان میں غربت. اور اقوام متحدہ نے امدادی اداروں سے اور حکومتوں سے افغانستان کے لیے فوری طور پہ 73 کروڑ ڈالر کی ہنگامی امداد طلب کی ہے. اور یہ ہنگامی امداد ایسے میں طلب کی گئی ہے جب افغانستان میں غربت میں اضافہ ہو رہا ہے. اس غربت میں اضافے کے جو اسباب بتائے جا رہے ہیں وہ ایک تو ظاہر شورش ہے، جنگ ہے جو پچھلے دو دہائیوں سے متواتر جاری ہے، اور اس سے پہلے بھی اگر چار دہائیوں کا تذکرہ کریں تو بھی کوئی زیادہ پرامن صورتحال نہیں رہی ہے. پھر مہنگائی ہے، مہنگائی میں اضافہ ہو رہا ہے. یہ چیزیں وہ ہیں جو غربت میں بھی اضافے کا سبب بن رہی ہیں. اس کے باوجود کہ $1 ٹریلین جو ہے وہ فوجی اخراجات میں ہوا ہے، اور افغانستان کے اندر کنسٹرکشن اور ری بلڈنگ فیز پہ ہوا ہے، اکانومی بہتر بھی ہوئی ہے، اس کا جو افغانی ہے اس کی جو کرنسی ہے وہ بھی مستحکم ہوئی ہے، لیکن غربت جو ہے وہ اپنی جگہ پہ موجود ہے اور اس کو بہتر بنانے کی ضرورت ہے. اور فوری طور پہ جو ہے وہ کہا گیا ہے کہ 73 کروڑ ڈالر جو ہے وہ ضروری ہیں. ٹوبی لینزر، انہوں نے اٹاوا، نیو یارک اور واشنگٹن کے دورے کیے، اور اس کے بعد انہوں نے رواں ہفتے بریسلز اور لندن میں وہاں پہ وہ جانے والے ہیں جہاں وہ افغانستان کے لیے ہنگامی امداد پر زور دیں گے. ان کے بقول یہ امداد افغانستان کے لیے مختص کردہ ترقیاتی رقوم کے علاوہ ہوگی، جس کا وعدہ سال 2016 میں بریسلز میں ہونے والی کانفرنس میں کیا گیا تھا. ترقیاتی امدادی ادار جو امداد ہے وہ رواں سال کے آخر میں ختم ہو جائے گی، اور اس کے بعد افغانستان کو مزید اربوں ڈالر کی ضرورت ہوگی. ترقیاتی اخراجات یا ڈیولپمنٹ فنڈز جو ہیں وہ جب استعمال ہوتے ہیں تو آف کورس جو اکانومی سرکولیٹ ہوتی ہے، جابز اپارچونیٹیز وہ بھی کریٹ ہوتی ہیں. اس پہ بات کرتے ہیں. میر وائز افغان ہمیں جوائن کر رہے ہیں لندن سے. افغانستان افیئرس کے ایکسپرٹ ہیں اور ہیڈ ہیں افغان نیوز ایجنسی خبریال کے. سو ان سے معلوم کرتے ہیں کہ پاورٹی کے خاتمے کے لیے یہ جو انٹرنیشنل کمیونٹی کی کال ہے یہ کتنی مددگار یا سازگار ہو سکتی ہے. اقوام متحدہ کے نائب خصوصی مندوب، ان کا کہنا یہ ہے کہ اس سال افغانستان کے لیے ایک اور امدادی کانفرنس کا انعقاد بھی کیا جائے گا، جس میں 2021 سے 2024 تک کے لیے امداد کی اپیل کی جائے گی. مذکور ٹوبی لینزر کا کہنا یہ ہے کہ اگرچہ افغانستان کے لیے بین الاقوامی مالیاتی معاونت حاصل ہے، تاہم ان کے بقول ملک میں جنگ بندی یا کم از کم تشدد میں کمی کی وجہ سے کاشتکاری، آبی وسائل اور تعلیم پر اچھے اثرات جو ہیں وہ مرتب ہوں گے. اور اس کے علاوہ یہ ہے کہ افغانستان میں انسانی حقوق کی غیر سرکاری تنظیم افغانستان ہیومن رائٹس آرگنائزیشن سے منسلک لال گل لال نے یہ کہا ہے کہ افغانستان میں جو لڑائی ہے اس کی وجہ سے لاکھوں کی تعداد میں لوگ جو ہے وہ اپنا گھر بار چھوڑنے پہ مجبور ہوئے ہیں. جب تک ہمارے پاس پینلسٹ آتے ہیں، میں آپ کو جو ہمارا پچھلا سیگمنٹ تھا جس میں ہم نے تفصیل سے بات کی ہے، دونوں طرف کا ورژن آپ کے سامنے رکھا ہے، اس میں کچھ فیڈ بیک یا کمنٹس جو ہمارے لوگوں کے ہیں، اگر میں وہ آپ کے لیے شامل کر سکوں. آپ بھی چاہیں تو ہمارے آج کے موضوعات پہ ہمیں اس پروگرام میں شرکت کر سکتے ہیں. کال کر سکتے ہیں 0800-777-789، یہ ہمارا ٹول فری نمبر ہے. تو آپ کے لیے کچھ کمنٹس شامل کرتے ہیں ہمارے پچھلے سیگمنٹ کے لسنرز جو ہمیں دیکھ رہے تھے، وہ اس پہ ان کے کمنٹ ہیں کہ ظہیر محمود داوڑ ہیں، وہ کہتے ہیں کہ فاٹا میں اب بھی گڑ طالبان جو ہیں وہ موجود ہیں، اور گڑ طالبان بیڈ طالبان کی تخصیص ہے. وحید احمد نے اس کو جو ہے پسند کیا ہے اوورال پروگرام کو، ڈسکشن کو. ناصر محمود کہتے ہیں کہ وی لو پاکستان، اور ناصر محمود کہتے ہیں پاکستان اونلی. سب پختون بھائیوں کو سلام، یہ ریاض مسید ہیں اور بہترین. یہ کمنٹس ہیں مشتاق احمد کے. خرم ریاض نے کہا ہے جی فیک نیوز، پتہ نہیں وہ کس کو فیک نیوز کہہ رہے ہیں. پاکستان زندہ باد، یہ خرم ریاض کے کمنٹس ہیں. اور وعدت خان تنگی جو ہیں وہ کہتے ہیں کہ ہم اقوام متحدہ سے درخواست کرتے ہیں کہ وہ اپنا کردار جو ہے وہ اس میں ادا کریں. سو یہ کچھ کمنٹس تھے جو ہم نے آپ کے سامنے رکھے ہیں. तो प्रोग्राम में हम एक ब्रेक शामिल करते हैं, ब्रेक के बाद वापस आएंगे, होपफुली हमारे पैनलिस्ट हमारे साथ मौजूद होंगे, उनकी हम राय ले सकेंगे कि अफगानिस्तान में गुरबत के खात्मे के लिए इंटरनेशनल कम्युनिटी का रोल क्या है, और ख़ासतौर पर अमरीका अगर वहाँ से विदड्रॉल हो भी जाए तो अफगानिस्तान के अंदर उसकी नेशन बिल्डिंग में, उसकी रिकन्स्ट्रक्शन में अमरीका को बाकी आलमी जो दुनिया है या लीडरशिप है उसकी क्यादत कैसे करनी है कि अफगानिस्तान के अंदर उसका फोकस भी रहे और वहाँ पर जो इक्तसादी मौके हैं वो बेहतर होते रहें, पोलिटिकल और इकनॉमिक स्टेबिलिटी हो, एक ब्रेक के बाद। ये वॉइस ऑफ अमेरिका है।
हेरिटेज फाउंडेशन ने इकोनॉमिक फ्रीडम इंडेक्स 2019 जारी कर दी है जिसमें
वीओए उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए, सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में है।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका है और प्रोग्राम में जहां रंग में हूँ असद हसन और प्रोड्यूसर हैं असफर इमाम। बात हम करें अफगानिस्तान में गुरबत और गुरबत के खात्मे के लिए अक़वामे मुत्तहिदा की अपील के फौरी तौर पर 73 करोड़ डॉलर जो है वो दिए जाएं, और फोकस ये है कि इसके जो डेवलपमेंट प्रोजेक्ट्स हैं वो 2021 के बाद वो भी जारी रहने चाहिए, चूँकि 2016 में ब्रसल्स में कॉन्फ्रेंस में वादा किया गया था बहुत सारे फंड्स का, सो वो पूरे हासिल होने चाहिए हैं और डेवलपमेंट प्रोजेक्ट्स जारी रहने चाहिए ताकि इकॉनमी सर्कुलेट होती रहे। मरियाले अबासीन हमारे साथ हैं, अफगानिस्तान काबुल से सीनियर साफी हैं, टेलीविजन एंकर हैं, उनसे बात करते हैं। मरियाले बहुत शुक्रिया आपका। एक तरफ तो ज़ाहिर है पॉलिटिकल स्टेबिलिटी होनी चाहिए है, उसके लिए क्वेश्चन भी हो रही हैं, लेकिन मुआशी तौर पे अफगानिस्तान में फौरी तौर पे क्या बुरान या क्राइसिस है, और ये जो इंटरनेशनल कम्यूनिटी या अक़वामे मुत्तहिदा की जानिब से हंगामी इमदाद की अपील आ रही है, इस पर इंटरनेशनल कम्यूनिटी को क्यों तवज्जो देनी चाहिए है आपके ख्याल में?
अस्सलाम वालेकुम आपको और सारीन को। जहाँ तक अफगानिस्तान में पॉवर्टी का सवाल है तो जहाँ तक पॉवर्टी का सवाल है तो आप सोच सकते हैं एक मुल्क जो 40 साल से ज्यादा झगड़े में रहा है, वहाँ पे जो रिफ्यूजी क्राइसिस था, यहाँ पे वर्क फैसिलिटीज और जॉब फैसिलिटीज बहुत लिमिटेड है, ऑफ कोर्स यहाँ पे माफिया बहुत डिफरेंट तरीकों से अपना काम कर रहे हैं, तो अगर डिफरेंट एंगल से हम देख ले तो अफगानिस्तान में पॉवर्टी के बहुत ज्यादा रीजंस और अवामिल नजर आएंगे, तो इसके खात्मे के लिए हमें लॉन्ग टर्म पॉलिसीज और स्ट्रेटजीज चाहिए। अभी अफगान गवर्नमेंट अपनी फोर्सेस को अफोर्ड नहीं कर सकते, तो इसलिए वो नेटो और यूएस से सपोर्ट मांग रहे हैं। यही से सिलसिला शुरू होता है, अफगान गवर्नमेंट अभी तक बहुत काम कर चुका है गुज़श्ता 8 सालों में जो एफर्ट सामने है, पर ये कुछ भी काफी नहीं है। अभी मैं आपको एग्जांपल दूंगा, मैं रहता हूँ कैपिटल काबुल में, यहाँ पे शदीद सरमा बढ़ चुकी है,
ठीक है,
बहुत सी घरों में अभी तक वो जलाने के जो सहूलियात है वो नहीं मिल रहे,
सही,
लोग बहुत डिफरेंट और बहुत डिफिकल्ट सिचुएशन में है, तो इसलिए आप अगर काबुल से जाते हैं तो सिचुएशन वर्स्ट हो जाता होता ज्यादा रहता है। तो इस तरीके से अगर आप 34 प्रोविंस में देखें और आप एशियन फाउंडेशन, वर्ल्ड बैंक और सायर इंटरनेशनल ऑर्गेनाइजेशंस की जो रिपोर्ट देखें अफगानिस्तान पॉवर्टी के बारे में, तो आपको सब में ये नजर आएगा कि अभी भी मोर देन 50% पीपल आर सफरिंग फॉर a very worst poverty under the line. तो इसलिए तो जहाँ पर अक़वामे मुत्तहिदा का सवाल होता है तो मेरे ख्याल से एक बहुत अहम और बहुत अच्छी पॉइंट पे ये उन्होंने ये सजेशन किया कि अफगानिस्तान की पॉवर्टी के लिए और इस पदीरे के कंट्रोल के लिए कुछ ना कुछ करना होगा, क्योंकि अभी गवर्नमेंट वीक है, झगड़ा चालू है, यहाँ पे प्रॉब्लम बहुत ज्यादा है, सोशल अफेयर के लिहाज से अगर देखा जाए तो बहुत कुछ नहीं हुआ अभी तक कंट्री में. अफगानिस्तान में आप देखते तो एग्रीकल्चर के हवाले से हम बहुत ज्यादा अच्छी फैसिलिटीज रखते हैं, पर अभी कुछ मॉडर्नाइज करने के लिए नहीं हुआ. और अगर फैब्रिक्स और कॉरपोरेशन के हवाले से भी कहा जाए तो देर आर काउंटेड एज नथिंग, यानी कुछ भी आप मुहासबा नहीं कर सकते. तो इस लिहाज से मैं समझता हूँ कि अकवाम मुत्तहिदा का ये दरख्वास्त बहुत बजा है और ये कम से कम कुछ सालों तक जहाँ तक इंटरनेशनल सोसाइटी के कोऑपरेशन के प्लेजेस और वादों का सवाल है तो मेरे ख्याल से बहुत मददगार साबित होंगे.
बहुत शुक्रिया मरियाली बसीन, आपने हमारे लिए वक्त निकाला, आपने इस पर अपनी राय दी, आपका बहुत शुक्रिया. सामिन एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान के अंदर मॉनिटरी पॉलिसी पे, और उसके साथ साथ इस के अलावा हम इस सेगमेंट में गुफ्तगू ये भी करेंगे कि इंटरनेशनल थिंक टैंक है हेरिटेज फाउंडेशन, वो पाकिस्तान की मईशत के बारे में क्या राय रखता है. एक तो ये कि वो इकोनॉमिक फ्रीडम जो है वो समझता है कि पाकिस्तान में पहले से 0.6 के मार्जिन के साथ वो बेहतर हुई है. इकोनॉमिक फ्रीडम की बेहतरी से क्या मुराद है, क्या इससे बिजनेस एंड बाकी जो इकोनॉमिक अपॉर्चुनिटीज है उसमें इजाफा होता है, बात हम करेंगे एक ब्रेक के बाद.
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं. वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है. वीओए उर्दू अब आपके हाथ में.
ये वॉइस ऑफ अमेरिका है. प्रोग्राम के सेगमेंट में हम बात करेंगे पाकिस्तान की मईशत पे. जैसे हमने कहा कि हेरिटेज फाउंडेशन वाशिंगटन बेस्ड एक थिंक टैंक है जिसका कहना यह है अपनी रिपोर्ट के अंदर कि पाकिस्तान में इकोनॉमिक फ्रीडम में उसके इंडेक्स में बेहतरी आई है. दूसरा, पाकिस्तान के स्टेट बैंक के गवर्नर डॉक्टर रजा बाकर ने नई जो मॉनिटरी पॉलिसी है वो अनाउंस की है, अनवील की है. सो आपको एक रिपोर्ट सुनाते हैं और उसके बाद फिर एनालिसिस के लिए हम जाएंगे. हमारे साथ मौजूद होंगे डॉक्टर सलमान शाह साहब, फॉर्मर फाइनेंस मिनिस्टर हैं, करंटली भी वो एडवाइजर टू चीफ मिनिस्टर पंजाब हैं और गवर्नेंस के ऊपर इकोनॉमी पे गहरी नज़र रखती हैं. तो पहले साउंड बाइट हम सुन लेते हैं डॉक्टर अली रजा बाकर जो कि गवर्नर हैं स्टेट बैंक ऑफ पाकिस्तान के, नई मॉनिटरी पॉलिसी जो उन्होंने अनवील की है उसके बारे में क्या बताते हैं.
एक्सपोर्ट ओरिएंटेड सेक्टर्स के लिए 200 बिलियन की लिमिट्स में हम इजाफा करने लगे हैं और इसका मकसद यही है कि एक साइड पे इन्फ्लेशन को तो हमने कंट्रोल करना है लेकिन साथ साथ जो ऐसे सेक्टर्स हैं जिससे हमारे खासकर रिजर्व्स का फ़ायदा हो और हमारी इकोनॉमी का फ़ायदा हो तो उनको हम सपोर्ट करें.
जी, डॉक्टर अली रजा थे. एक और उनकी इसी पॉलिसी को जब वो अनवील कर रहे थे, सामने ला रहे थे, उसमें से एक और इक्तबास सुनिए.
आज का एक ऐलान ये भी है कि LTFF हर उस सेक्टर के लिए अवेलेबल होगी जो एक्सपोर्ट करता है. इसका मतलब ये है कि हम ये चाहते हैं कि पाकिस्तान की एक्सपोर्ट्स जो हैं उसमें उसकी जो मुख्तलिफ किस्म की जो एक्सपोर्ट्स हैं उसमें इजाफा हो, ये ना हो कि सिर्फ वही चीज़ें हम एक्सपोर्ट करते रहें जो हम पहले कर रहे थे.
अखबारी इतलात ये हैं कि जो एक्सपेक्ट किया जा रहा है एक्सपोर्ट्स के रेफरेंस में बताया जा रहा है कि जो महंगाई है उसकी शरह जो है वो अभी 11.5% है और उसके मुकाबले में जो मुआशी नमू है इकनॉमिक ग्रोथ है वो 3.3 से लेकर 3.5 तक फ़ीसद तक वो रहने का इम्कान है इस जारी फिस्कल ईयर के अंदर, जारी हमारी साल के लिए. सो ये बैलेंस कैसे होगा और इस वक्त जो दबाव बढ़ा है आम आदमी पे उसमें क्या उसमें अफाका या अजाला हो सकता है. लेकिन दूसरी तरफ जो हमने बात की थी शुरू में इकोनॉमिक ग्रो अपॉर्चुनिटीज़ की और इकोनॉमिक फ्रीडम की, वो एक रिपोर्ट सुनवाते हैं हम आपको.
हेरिटेज फाउंडेशन ने इकोनॉमिक फ्रीडम इंडेक्स 2019 जारी कर दी है जिसमें 0 से 100 के स्केल में पाकिस्तान को मजमुई स्कोर 55 दिया गया है. मजमुई माशी आज़ादी के स्कोर में 0.6 पॉइंट इजाफे के बाद पाकिस्तान 186 ममालिक की फहरिस्त में 131वीं आज़ाद मईशत बन गया है. अमरीकी थिंक टैंक की जारी रिपोर्ट में मजमुई माशी आज़ादी के स्कोर में इजाफे के बाद पाकिस्तान एशिया पैसिफिक में 32वें नंबर पर आ गया है. ہیریٹیج فاؤنڈیشن قانون کی حکمرانی، حکومت، ریگولیٹری کارکردگی اور اوپن مارکیٹ تک رسائی کی بنیاد پر معاشی آزادی کی پیمائش کرتی ہے۔ تھنک ٹینک گزشتہ 25 برس سے آزاد معیشت کی رپورٹ مرتب کر رہا ہے اور 2018 میں پاکستان کا سکور 54.4 تھا۔ رپورٹ کے مطابق کاروبار میں آسانی، عدالتی کارکردگی اور املاک کے حقوق کے لیے اعلیٰ سکورز کے ساتھ مالیاتی آزادی اور مالی صحت میں کمی دیکھی گئی، جس کی وجہ سے پاکستان کی مجموعی معاشی آزادی میں اضافہ ہوا۔ ماہر معیشت ڈاکٹر اشفاق حسن کہتے ہیں کہ پاکستان کے معاشی ادارے حکومتی دائرہ اختیار سے خاصے آزاد ہیں، اور یہ بات فریڈم انڈیکس رپورٹ بھی بتا رہی ہے۔ تاہم ان کے بقول اس آزادی کی پاکستان اور اس کی عوام کو قیمت ادا کرنا پڑ رہی ہے۔ وائس آف امریکہ سے بات کرتے ہوئے انہوں نے کہا کہ معاشی اداروں کی آزادی کے باعث شرع سود بلند ترین سطح پر ہے۔
ٹھیک ہے، ہم نے اکنامک فریڈم انڈیکس پہ کچھ ہماری امپروومنٹ ہوئی ہے، لیکن یہ اس کے پیچھے کاسٹ ہم نے بہت زیادہ ہم پے کر رہے ہیں، کیونکہ ہماری اکانومی بیٹھ گئی ہے اس ہائی انٹرسٹ ریٹ پہ۔ اور جب میں بھی اس کا قائل ہوں کہ اسٹیٹ بینک کو ایک اٹانومی تو ہونی چاہیے، لیکن جب اگر میرے پیٹ میں درد ہو تو مجھے اس کی دوا دینی چاہیے، نہ کہ میں سر میں درد سر کے درد کی دوا کھائے چلا جا رہا ہوں اور کہہ رہا ہوں کہ میرے پیٹ کا درد ٹھیک نہیں ہو رہا ہے۔
ہیریٹیج فاؤنڈیشن کے مطابق حالیہ چند سالوں میں پاکستان میں معاشی آزادی کے کچھ پہلو آگے بڑھے ہیں، تاہم دہائیوں سے جاری سیاسی تنازعات اور غیر ملکی سرمایہ کاری کی کم سطح کی وجہ سے کم ترقی ہوئی۔ ہیریٹیج فاؤنڈیشن کا ماننا ہے کہ معاشی آزادی ہر انسان کا بنیادی حق ہے کہ وہ اپنی مزدوری اور جائیداد کا اختیار رکھے۔ رپورٹ کے مطابق معاشی طور پر آزاد معاشرے میں لوگ جس طرح چاہیں کام کرنے اور سرمایہ کاری کرنے میں آزاد ہوتے ہیں۔ علی فرقان، اردو وی او اے، اسلام آباد۔
جی سمیل، آپ نے رپورٹ سنی، اور اس کے علاوہ آپ نے اسٹیٹ بینک کے گورنر ان کی ساؤنڈ بائٹ بھی سنی، جنہوں نے نئی پالیسی جو ہے وہ انویل کی ہے، مانیٹری پالیسی۔ ہمارے ساتھ تجزیہ انالیسس کے لیے ڈاکٹر سلمان شاہ صاحب موجود ہیں، تفصیلی تعارف کروا چکے، کرنٹلی ایڈوائزر ٹو چیف منسٹر آن گورننس اور فارمر فائنانس منسٹر ہیں۔ ڈاکٹر شاہد حسن صدیقی صاحب نے جوائن کیا ہے، ممتاز ماہر معاشیات ہیں۔ ڈاکٹر شاہد حسن سے پہلے بات کرتے ہیں، کہ اگر کرٹیسزم ہو تو ڈاکٹر سلمان صاحب اس کو رسپونڈ بھی کر سکیں۔ ڈاکٹر صاحب، ایک تو نئی فسکل نئی مانیٹری پالیسی ہے، بتایا یہ جا رہا ہے کہ 11.5% جو ہے وہ مہنگائی ہے، انفلیشن ہے، گروتھ جو ہے وہ 3 سے لے کے 3.5 تک رہنے کا امکان ہے اس فسکل ایئر کے اندر بھی، لیکن دوسری طرف جو ہے وہ واشنگٹن بیس تھنک ٹینک جو ہے وہ اکنامک فریڈم جو ہے اس انڈیکس میں پاکستان کو بہتر ریٹ کر رہا ہے۔ سو معاشی اعتبار سے کچھ بہتری کے آثار پیدا ہو رہے ہیں پاکستان کے اندر آپ کے خیال میں؟ ڈاکٹر شاہد حسن صدیقی صاحب،
جی مجھے ملا آپ نے؟
جی جی، سب سے پہلے آپ سے۔
جی میں آپ سے عرض کر دوں کہ بالکل جو اسٹیٹ بینک کے اعداد و شمار ہیں وہ یہ ہے کہ اس حکومت کے آنے سے پہلے کے جو 3 برس تھے، یعنی 16, 17 اور 18، اس میں پاکستان کا گروتھ ریٹ جو تھا وہ 5.1% تھا اوسطن، اور انہی 3 برسوں میں جو افراط زر تھا وہ تھا تقریباً 4% سے کم، تو یہ ان کو ورثے میں ملا تھا۔ اب جو پروجیکشنز ہیں، اب جو 2 سال کی کارکردگی ہے، اس میں گروتھ ریٹ جو 5.1 تھا وہ کم ہو کے شاید 4% رہ جائے گا 3 برسوں میں، اور افراط زر جو تھا جو 3.9% تھا وہ دگنے سے زیادہ ہو کے 9% آ جائے گا۔ تو اس کے تو یہ تو بالکل وہ پالیسی ہے کہ ہم نے روپے کی قدر گرائی، بجلی پیٹرول کے نرخ بڑھائے، گیس کے نرخ بڑھائے، اس کے بعد شرح سود میں بے تحاشا اضافہ کیا، عوام پر انڈائریکٹ ٹیکسز لگائے، تو اس کی وجہ سے صنعتی تجارتی سرگرمیاں ماند ہو گئیں، اور بہت عرصے کے بعد ہمارا جو لارج اسکیل مینوفیکچرنگ ہے وہ 6% نیگیٹو میں چلا گیا۔ یہ تو بڑی عجیب سی بات ہے، اور برآمدات نہیں بڑھی، حالانکہ بہت زیادہ نہیں بڑھی، حالانکہ ہم نے ان کو مراد بھی دی، روپے کی قدر بھی گرائی، اور بیرونی سرمایہ کاری گر گئی، ٹیکسوں کی وصولی حیران کن طور پر جو ہے ٹیکس جی ڈی پی ریشو 2019 میں گر گئی، تو اسی طریقے سے بچتوں کی شرح حیران کن طور پر 1 آف دی لوئسٹ ان دی ورلڈ ہو گئی ڈومیسٹک، یعنی 4.6%۔ تو یہ تو بالکل واضح ہے کہ فیوڈل کلچر مبنی پہ جو پالیسیز ہیں کہ طاقتور طبقوں کو نوازیں جو ان کو سپورٹ کرتے ہیں حکومت کو، اور اس کا بوجھ جو ہے وہ عوام پر ڈال دیں، نمبر ایک۔ دوسری بات یہ کہ آئی ایم ایف تو یہ کہتا ہے کہ آپ اپنی معیشت کو کنسولیڈیٹ کریں، تو اس کے لیے آپ کے پاس ہے کہ آپ ٹیکسوں میں اضافہ کریں، عدل پر مبنی پالیسی، لیکن جیسے ایف بی آر کے چیئرمین نے کہا کہ پاکستان کی جو ٹیکسوں کی پالیسی ہے وہ ایکسٹرشن پر بیس ہے، یعنی استحصال پر ہے، تو یہ تو آئین کی خلاف ورزی، آئین جو ہے سیکشن 3 ہے، کہتے ہر قسم کے استحصال کا اپنا خاتمہ کریں. تو یہ جو پالیسی رہی کہ طاقتور طبقوں کو نوازے ہیں, اور ایک واضح مثال یہ آئی کہ پراپرٹی جو چوری کے پیسے کی تھی پاکستان کے اندر موجود تھی, اس پر 1.5% ٹیکس لے کے اس کو معاف کر دیا گیا, اور جو لوگ اپنی آمدنی جائز جس پہ ٹیکس دیتے تھے اس کو بینکوں میں جمع کرائیں, اس پہ جو سود ملا اس میں انہوں نے 10% اس پہ ٹیکس جو ہے وہ 10% سے 15%, تو جو بچتیں کریں ملک کے لیے اس کے سود پر 15%, جو چوری رشوت کے پیسے سے اسمگلنگ کے پیسے سے پراپرٹی بنائیں اس پہ 1.5%. دنیا میں کسی تاریخ میں ایسا ہوا ہے نہ پاکستان میں کبھی ایسا ہوا ہے. تو یہ وہ صورتحال تھی جس کے نتیجے میں جو یہ پروجیکشن جیسے میں نے آپ کو بتائیں, اور یہ اب جو مودیز وغیرہ تو یہ بتا رہے ہیں کہ جب یہ حکومت جو ہے وہ اس کا الیکشن ایئر ہوگا اس وقت 3 برسوں میں بجٹ خسارہ جو ہوگا وہ اوسطاً اس سے زیادہ ہوگا, یعنی 7% اوسطاً. اور میں یہ کہہ سکتا ہوں کہ الیکشن ایئر کے بعد اس وقت بات ہو رہی ہوگی کہ اب ہمیں 1-2 سال میں آئی ایم ایف کے پاس جانا چاہیے, وہ 7th time جیسے کہ اس سے پہلے ہوا تھا. بنیادی وجہ یہ ہے کہ نہ اسٹیٹ بینک اسٹرکچر اصلاحات کر رہا ہے, نہ حکومت کر رہا ہے کرنے کے لیے تیار ہے, کیونکہ طاقتور طبقے تیار نہیں ہے. بنیادی وجہ
ٹھیک ہے, میں اب یہ اس کا جواب لے لیتا ہوں. ڈاکٹر سلمان شاہ صاحب ہمارے ساتھ موجود ہیں. ڈاکٹر صاحب, 20 بڑے نامور ذہن معیشت کے اندر وہ ایڈوائزری کونسل میں ہیں, آپ جیسے فائنانس منسٹر اور آپ کا بھی ایک واسٹ ایکسپیرینس اکانومی میں, وہ بھی آپ کی گورنمنٹ کی مشاورت کا حصہ ہیں, ایک ایسی فائنانشیل ٹیم اوپر ہے جو انٹرنیشنل فائنانس انسٹیٹیوشنز کے ساتھ بہتر لائزان میں ہے, لیکن اس کے باوجود جی ڈی پی نیچے ہوا ہے, انفلیشن ریٹ اوپر گیا ہے, عام لوگ پریشان ہیں, اور آئندہ کے لیے بھی کوئی بڑی اچھی پکچر لوگوں کے سامنے نہیں ہے. کیا وجوہات ہیں؟ پچھلی ٹیم کیا ایسا کر رہی تھی کہ جی ڈی پی جو ہے وہ 5% سے زیادہ تھا, اور اس ٹیم نے ایسا کیا کیا ہے کہ وہ 3% کے اوپر آ گیا ہے؟
لیکن بات یہ ہے کہ اس کو آپ ایک بیلنس آف پیمنٹ کرائسس جو پاکستان جس سے ایکچولی گزر رہا ہے اس کے تناظر میں آپ کو دیکھنا چاہیے. اب آپ سب سے پہلے تو 2018-19 میں تقریباً پاکستان کا جو تجارتی خسارہ تھا وہ $35 ارب کے قریب تھا, اور جو آپ کا کرنٹ اکاؤنٹ ڈیفیسٹ ہے وہ کوئی 18-19 ارب ڈالر کے قریب تھا, یعنی کہ ریمیٹنسز کے باوجود آپ کا جو ڈیفیسٹ تھا ڈالرز میں وہ 18 ارب ڈالر کے قریب تھا, اور اس کے ساتھ ساتھ جو بیرون ملک قرضے تھے وہ 100 ارب ڈالر کے قریب تھے, اور ان کی ری پیمنٹ پیریڈ جو تھا وہ اپروکسیمیٹلی 6 سال کا ان کا ایوریج میچورٹی پیریڈ تھا, جس کا مطلب ہے کہ ہر سال کوئی 10-15 ارب ڈالر واپسی بھی کرنے کا آپ کو انتظام کرنے کی ضرورت تھی. سو ٹوٹل جو فائنینسنگ گیپ تھا جب یہ حکومت آئی ہے وہ اس وقت تقریباً 30 ارب ڈالر کے قریب تھا. 30 ارب ڈالر آپ خرچ کر چکے تھے اور آپ نے واپس کرنے تھے, لیکن آپ کے پاس وہ 30 ارب ڈالر ہے نہیں. سو اب اس تناظر میں جب آپ دیکھتے ہیں تو سب سے پہلی بات تو یہ ہے کہ بہت محنت سے دوست ممالک سے آپ نے قرضے لیے, سعودی عربیہ نے مدد کی, چین نے مدد کی, یو اے ای نے مدد کی, ترکی سے مدد آئی, ملیشیا میں آپ نے چکر لگائے, اور وہ آپ نے کچھ جو ہے ڈالرز اکٹھے کیے, لیکن وہ بھی مکمل طور پہ آپ نہیں کر سکے کیونکہ اتنا بڑا خسارہ پاکستان کی ہسٹری میں کبھی نہیں ہوا تھا. اس کے بعد آپ نے آئی ایم ایف کے ساتھ پروگرام کیا, 6 ارب ڈالر انہوں نے بھی آپ کے ساتھ کمٹ کیے, لیکن ان کمٹمنٹس کے ساتھ ساروں کے ساتھ ایک ایجنڈا تھا کہ جس میں آپ نے میکرو اکنامک جو ہے ریفارمز کرنی تھی, جس کا نمبر ون تھا کہ آپ مارکیٹ ایکسچینج ریٹ رکھیں گے, یعنی کہ ڈالر کی اور روپی کی جو ایکسچینج ریٹ ہوگا وہ مارکیٹ ڈٹرمنٹ ہوگا.
صحیح,
ظاہر ہے کہ جب ڈالرز کی بے شمار ضرورت تھی تو اس نے ڈالر نے مہنگا ہونا تھا, روپی نے سستا ہونا تھا, اور وہ جو 100-120 روپے پر ڈالر تو کیئر ٹیکرز کے زمانے میں ہی ہو گیا تھا, اس کے بعد پھر وہ فردر ڈی ویلیویشن ہوا اور مارکیٹ میں 160 کے قریب جا کے ویلیو لگائی, جو اب کم ہو کے کوئی 150 کے قریب رہ گئے, بٹ اسٹل یہ بہت بڑی ڈی ویلیویشن ہوئی ہے, جس کی وجہ سے ایک انفلیشن جو ہے, کیونکہ آپ کی ساری انرجی امپورٹڈ ہے, آپ کے باقی بھی امپورٹس بہت زیادہ ہیں, تو وہ ساری چیزیں مہنگی ہوئی ہیں. بٹ اس کے ساتھ ساتھ جو مہنگائی کے ساتھ ایک دوسری جو ریفارم آپ کا آئی ایم ایف کے ساتھ ہے, اس میں یہ ہے کہ حکومت سینٹرل بینک سے قرضے نہیں لے گی اور حکومت جو ریئل انٹرسٹ ریٹ ہے اس کو پازیٹو رکھے گی, یعنی کہ انٹرسٹ ریٹ جو ہیں وہ آپ کی انفلیشن سے تھوڑے سے زیادہ.
مختصر سر, کچھ سیکنڈ میں, بہتری کی توقع ہے, آپ کو امید ہے کہ اگلے سال جب ہم انہی دنوں میں پروگرام کر رہے ہوں گے تو یہ
تھوڑی سی, میں ذرا یہ مکمل کر دوں آرگیومنٹ, کہ یہ تمام چیزوں کا جو ایک امپیکٹ ہے وہ گروتھ ریٹ پہ آتا ہے. سو آپ یہ کہہ سکتے ہیں کہ جو پہلے جو گروتھ ریٹ چل رہی تھی وہ ایک قسم کی, کیونکہ آپ کے پاس قرضہ لینے کی اس وقت کیپیسٹی تھی اور اس کے اوپر کوئی بندش نہیں تھی, آپ قرضے لے کے آپ فائنینس کر رہے تھے سارا کچھ, اور اس لیے آپ کے اوپر اتنا کوئی اکنامک گروتھ ریٹ پہ افیکٹ نہیں آ رہا تھا. لیکن اب کیونکہ آپ قرضے لے نہیں سکتے, اگر آپ قرضے لیں گے تو شرائط ایسی ہیں اس کے تحت آپ کی سلو ڈاؤن اسٹیبلائزیشن کا مطلب یہ ہے کہ اکنامک گروتھ کم ہو تاکہ یہ خسارے جو تھے یہ قابو میں آ جائے. اب ایشو یہ ہے کہ جو بات دوسرے بات تھی کہ آپ کو اصلاحات کی اب اس کے ساتھ ساتھ بہت ضرورت ہے, اور اس میں نمبر ون بجلی کی اصلاحات ہے, کیونکہ بجلی کا جو سارا نظام ہے وہ اس وقت پاکستان کی اکانومی کے لیے بے سر بنا ہوا ہے.
40 سیکنڈ سر اور اس میں سم اپ کیجیے.
جانے کے لیے خاصی محنت کی ضرورت ہے, اور اسی کی وجہ سے یہ بھی ہے کہ بجلی مہنگی ہونے کی وجہ سے ہمارے تمام مینوفیکچرنگ جو ہے وہ مہنگی ہو جاتی ہے اور دنیا میں کمپیٹیٹو بھی نہیں رہتی. سو سب سے پہلے بات بجلی کی ریفارمز کرنی ہے, آپ نے اس کو کمپیٹیٹو کرنا ہے اور مقابلہ کرانا ہے تاکہ بجلی نیچے آئے, اور یہ جو سرکولر ڈیٹ کٹھا ہوا ہے یہ بھی ختم ہو اور بجلی کی قیمتیں بھی نسبی کم ہو,
تو بھی جاگے
بڑا مشکل کام ہے.
بہت شکریہ. جی جی
چیز یہ ہے
جی
باقی ریفارم جو
اگر آپ کہیں تو بول دوں
ایک جملہ سر, ایک جملے کی بس گنجائش ہے, بالکل ختم ہونے کے قریب پہنچے ہیں.
وہ یہ ہے کہ میں آپ کو ایک پروجیکشن دے رہا ہوں, جو گروتھ ریٹ اس حکومت کو میں ملی تھی,
وہ کام جو ہے
حکومت کے جو 5 سال ہے اس سے کم رہے گا اوسط ریٹ, 5 سال کا اوسط اس سے کم رہے گا جو ان سو میں جو ان کو ورثے میں ملا تھا. وجوہ ہے کہ انہوں نے
بہت شکریہ
ان کا پروگرام ہے, تو اس لیے یہ جو باتیں ہیں میں اس سے متفق بالکل نہیں
ہوں. بہت شکریہ آپ کا. آپ ہمارے ساتھ ڈاکٹر شاہد حسن صدیقی صاحب, ڈاکٹر سلمان شاہ صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ کا بھی بے حد شکریہ. اور سامعین انفارچونیٹلی بالکل آخری 1.5 منٹ سے 2 منٹ رہ گئے ہیں, لیکن ہمارے ساتھ ہیں پاکستان کے زیر انتظام کشمیر کے منسٹر فار ہائر ایجوکیشن وقار نور صاحب, ہم ان کے ساتھ تفصیلی انٹرویو بھی کرتے ہیں لیکن ابھی فوراً ان کا ورژن لیتے ہیں. یہ بھی کہیے گا منسٹر صاحب کی کیا وجہ ہے یونیورسٹی کے اندر مورل پولیسنگ کی, کیوں ضرورت ہے کہ لپسٹک لائی جائے گی پھر نہیں لائی جائے گی, وہ نوٹیفیکیشن جاری ہوتا ہے پھر کینسل ہوتا ہے, کیا ریزنز ہیں؟ جی وقار نور صاحب, جی وقار نور صاحب آپ ہمارے ساتھ ہیں. جی وقار نور صاحب آپ میری آواز سن سکتے ہیں؟ ان کو غالباً میری آواز نہیں پہنچ پا رہی, سو معافی. ہم کوشش کرتے ہیں کہ وقار نور صاحب سے ہم فیس بک لائیو اگر کر سکیں اپنے لسنرز کے لیے اور اپنے ویورز کے لیے تو وہ ہم ان سے بات کریں گے. آج کا یہ پروگرام جہاں رنگ اپنے اختتام کو پہنچتا ہے, پروڈیوسر تھے ہمارے ساتھ اسفر امام, اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطۂ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
ट्रंप इंतजामिया ने जुमेरात के दिन वीजे से मुतालिक नए कवानीन का ऐलान किया है, जिसका मकसद उस बात को रोकना है जिसे बर्थ टूरिज्म यानी पैदाइशी सियाहत का नाम दिया जाता है। जो रहनुमा उसूल तय किए गए हैं उनके मुताबिक अगर कौंसलर अहदेदार ये तायुन करें कि दरख्वास्त करिंदा अमरीका इसलिए जा रही है कि अमरीका में उसके बच्चे की पैदाइश हो ताकि उसे अमरीकी शहरियत हासिल हो जाए, तो अमरीकी हुकूमत किसी भी हामिला औरत को टूरिस्ट वीजा देने से इनकार कर सकती है। वॉइस ऑफ अमेरिका के लिए आर्दिता डुनलेरिया ने इस बारे में एक रिपोर्ट मुरतब की है और तफसील के साथ मैं हूँ यास्मीन जमील। सन 2018 की बात है जब वॉइस ऑफ अमेरिका ने एक खातून नायला वेलीवा से गुफ्तगू की जिसकी फ्लोरिडा में कायम कंपनी हैप्पी बेबी हामला औरतों के लिए अमेरिका के दौरे का इंतजाम करती थी और इस दौरान हजारों डॉलर्स के इवज अमेरिका में उनके लिए डॉक्टरों और रिहाइश का भी बंदोबस्त करती थी। हैप्पी बेबी की बानी Naila Veliva ke alfaz
It's not illegal to come to Miami to have a baby. Many people agree the US healthcare is one of the best in the world. The climate is fantastic. Mothers have everything they need.
Bacche ki padaish ke liye Miami aana gair qanuni nahi hai. Bahut se log is baat se ittefaq karte hain ki duniya mein America ke andar sehat ki dekhbhal ka nizam behtareen hai. Mausam shandar hai aur maa banne wali khawateen ko har wo kuch dastiyab hai jiski unhe zarurat hai. اور معاملات میں خاصی آسانی ہے۔ یہ الفاظ تھے ہیپی بیبی کی بانی نائلہ ولیوا کے۔ لیکن ٹرمپ انتظامیہ اب برتھ ٹورزم یعنی بچے کی پیدائش کے لیے عورتوں کے امریکہ آنے پر پابندی لگانا چاہتی ہے اور جمعرات کے دن اس نے اعلان کیا ہے کہ صرف اس مقصد سے امریکہ کا سفر کہ بچے کی پیدائش کی بنیاد پر امریکی شہریت حاصل کی جائے ویزا حاصل کرنے کا ناقابل قبول جواز ہے۔ امریکی محکمہ خارجہ کا کہنا ہے کہ نئے اقدام کا مقصد امریکی شہریت کے قانون کے غلط استعمال سے بچاؤ ہے۔ تاہم امیگریشن سے متعلق تجزیہ کار سیرا پیئرس کا کہنا ہے کہ انہیں نئی پالیسی کا کوئی مثبت نتیجہ نظر نہیں آتا۔ امیگریشن سے متعلق تجزیہ کار سیرا پیئرس کا کہنا ہے کہ انہیں نئی پالیسی کا کوئی مثبت نتیجہ نظر نہیں آتا۔ سیرا کا کہنا ہے کہ انہیں نئی پالیسی کا کوئی مثبت نتیجہ نظر نہیں آتا۔ انہوں نے اس جانب توجہ دلائی کہ موجودہ قواعد پہلے ہی امریکہ کے کونسلر افیئرز کو اس بات کا اختیار دیتے ہیں کہ وہ متعدد وجوہات کی بنیاد پر سیاحتی ویزا دینے سے انکار کر سکتے ہیں، جن میں یہ شک بھی شامل ہے کہ ویزا بچے کی امریکہ میں پیدائش کے لیے حاصل کیا جا رہا ہے۔ مائیگریشن پالیسی انسٹیٹیوٹ کی سارا کہتی ہیں
It really just puts extra pressure on officers to make sure that women are not coming to the United States for the purpose of birth tourism but all of
this اقدام صحیح معنوں میں اس لیے ہے کہ افسروں پر اس بات کے لیے دباؤ ڈالا جائے کہ اس بات کو یقینی بنایا جا سکے کہ حاملہ عورتیں بچے کی پیدائش کے لیے امریکہ نہیں آ رہی ہیں۔ یہ سب قواعد یعنی اختیارات اور قوانین حقیقتاً پہلے ہی سے موجود ہیں۔ یہ الفاظ تھے مائیگریشن پالیسی انسٹیٹیوٹ کی مس سارا کے۔ سن 2018 میں ایک روسی خاتون نے یہ کہا تھا کہ امریکہ میں اسے اپنے بچے کی پیدائش آسان نظر آئی۔ اس کے الفاظ
Pregnancy is viewed as a disease in Russia. You have to go see the doctor all the time, have a million tests. Here in the US it's easy.
روس میں حاملہ ہونے کی کیفیت کو ایک بیماری خیال کیا جاتا ہے۔ آپ کو ہر وقت ڈاکٹر کو دکھانا ہوتا ہے اور ہزاروں قسم کے ٹیسٹ کرانے ہوتے ہیں، لیکن یہاں امریکہ میں یہ آسان ہے۔ آپ کا سونوگرام کیا جاتا ہے، بچے کے دل کی دھڑکن سنی جاتی ہے اور پھر آپ کو اگلی اپائنٹمنٹ تک کی فرصت ہوتی ہے۔ یہ الفاظ تھے ایک روسی خاتون کے۔ ٹرمپ انتظامیہ نے برتھ ٹورزم یعنی امریکہ میں بچے کی پیدائش کے لیے ویزا حاصل کرنے کے جواز کے خلاف جو اقدام کیا ہے وہ ایسا کوئی نیا قانون نہیں ہے۔ گزشتہ دسمبر کی بات ہے کہ امریکہ میں ایک چینی خاتون کو ویزے میں دھوکہ دہی کی وجہ سے سزا سنائی گئی تھی۔ وہ ایک ایسی اسکیم چلا رہی تھی جس سے چینی خواتین کو جو اپنی نوزائیدہ اولاد کے لیے امریکی شہریت حاصل کرنے کی خاطر امریکہ میں بچہ پیدا کرنے کی خواہش مند تھیں سیاحتی ویزا حاصل کرنے میں مدد فراہم کی جا رہی تھی۔ یاد رہے کہ صدر ٹرمپ نے امیگریشن مخالف پالیسیوں کو سخت کرنے کے لیے اپنے انتخابی مہم کے دوران زور دیا تھا اور ہو سکتا ہے کہ وہ برتھ ٹورزم کو نومبر کے انتخاب میں اپنی جیت کے لیے ایک حربے کے طور پر استعمال کرنا چاہتے ہوں۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔